Uncialo falsa, uncialo falsa, uncialo falsa,
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 uncialo falsa。
घृणा घृणाले होइन प्रेमले अन्त्य हुन्छ, यो शाश्वत सत्य हो। गौतम बुद्धको यो भनाईसँगै नमस्कार एवं शुभ प्रभात। प्राविधिक साथी मनोज विष्ट र म टेकमान साक्य आजको उज्यालो फल्चा लिएर आइपुगेका छौं। आज माघे संक्रान्ति, तपाई कतिको घरमा माघे संक्रान्तिका लागि विशेष तयारी भइरहेको छ र घरमा तरुल, घिउ, चाकु लगायतका सामग्रीहरू जुटाइरहनु भएको छ र कतिले जुटाइसक्नु भएको छ र सामग्रीहरू माघे संक्रान्तिको अवसरमा उज्यालो परिवारको तर्फबाट तपाईलाई सबैजनालाई शुभकामना भन्दै अब भने हामी उज्यालो फल्चालाई अघि बढ़ाउँछौ। उज्यालो फल्चा हरेक दिन उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुन्न सकिन्छ। उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट पनि तपाईले हामीलाई सुनिरहनु भएको छ। उज्यालो रेडियो नेटवर्कको दैनिक प्रस्तुति उज्यालो फल्चामा हामीले विभिन्न सामग्री प्रस्तुत गर्दै आएका छौं। आज पनि हामीसँग सधैँझै इतिहासमा आज, आजका पाहुना, मीडियामा आज र आजको बजार स्तम्भ रहेका छन्। आज माघे संक्रान्ति परेकोले खानेकुरामा कसरी ध्यान पुर्याउन सकिन्छ भन्ने विषयमा आज हामी हाम्रो स्वास्थ्यमा केन्द्रित हुँदैछौ। माघे संक्रान्तिमा कस्ता परिकार कसरी खानुपर्छ, कस्ता परिकारले स्वास्थ्यलाई फाइदा हुन्छ भनेर आज हामी जनस्वास्थ्यविद डाक्टर अरूणा उप्रेतीसँग कुराकानी गर्नेछौ।
हाम्रा विभिन्न चाडपर्वहरू, यो सबैका चाडपर्वमा खानेकुराहरू जुन छ नि, तिनीहरू चाहिँ असाध्यै स्वास्थ्यको लागि राम्रो छ। र म अर्को कुरा चाहिँ तिलको परिकार चाहिँ हरेक महिलाले आफ्नो स्वास्थ्यलाई राम्रो पार्न हप्तामा दुईचोटि तीनचोटि खानुपर्छ।
आजको पाहुनामा आज हामीसँग धादिङका शैलेन्द्र अधिकारी हुनुहुन्छ। कविता, गजल लगायत साहित्यिक क्षेत्रमा कलम चलाउनुहुने अधिकारीले यो वर्ष उपन्यास पनि निकाल्नु भएको छ। समालोचक र लेखकको रूपमा परिचित अधिकारीसँगको कुराकानी आजको बसाइमा सुनाउनेछौ।
डिक्सनरीको आधारमा हेर्दा फेरि निर्वेदको खास अर्थ भनेको वैराग्य हो। वैराग्य सांसारिक माया मोहबाट वैराग्य, ज्ञानबाट वैराग्य होइन। खास गरी अब तपाईँ ज्ञानबाट त कोही पनि मान्छे वैराग्य हुनै सक्दैन।
आजको कार्यक्रममा पनि सधैँझैँ तपाईँको प्रतिक्रिया पनि लिनेछौ। त्यसका लागि उज्यालोको फेसबुकमा गएर आफ्नो प्रतिक्रिया एवं सन्देशहरू लेख्दै गर्नुहोला। उज्यालो फल्चा अगाडि बढाउँदैछौ इतिहासमा आजका सन्दर्भबाट। आज 2076 साल माघ 1 गते बुधबार, सन 2020 जनवरी 15 तारीख। अब भने हामी आजको विश्वमा भइरहेका विभिन्न विश्वभर भएका आजको दिन भएका घटनाक्रमहरू सुनाउँछौ। माघ 1 गते नेपाल भाषाका पहिलो साहित्यकार दुस्वा सायमीको स्मृति दिवस हो। विक्रम सम्वत 1987 जेठ 10 गते झोछे काठमाडौँमा उहाँको जन्म भएको थियो। विक्रम सम्वत 2064 साल पुष 2 गते उहाँको निधन भए पनि माघ 2 स्मृति दिवस मनाउने गरिन्छ। उहाँको निधन एकांकीबाट लेख्न शुरू गरेका सायमीले नेपाल भाषामा पहिलो उपन्यास लेख्नु भएको थियो। आज मार्टिन लुथर किङको जन्म जयन्ती हो। अफ्रिकी नागरिकको अधिकारका लागि लड्ने उहाँको जन्म अफ्रिकाको एटलान्टामा भएको थियो। उहाँले दिएको आई हेभ अ ड्रीम भन्ने भाषण सबैभन्दा चर्चित छ। सन् 2001 आजको दिन विकिपीडिया अनलाइनमा उपलब्ध भएको थियो। त्यसै गरी सन् 2014 जनवरी 15 अर्थात आजको दिन चीनका जियान्सीका बासिन्दाले सहकारी संस्थाबाट नाफा धेरै कमाएपछि पैसाको पर्खाल लगाएका थिए। 20 लाख रूपियाँको पर्खाल 1 वर्षको लागि राखिएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तपाईँ सुन्दै हुनुहुन्छ उज्यालो फल्चा। प्राविधिक साथी हुनुहुन्छ मनोज विष्ट। अब भने हामी एउटा गीत सुन्छौ, त्यसपछि फेरि उपस्थित हुनेछौ।
दीदी बहनी हो,
भाई हो,
आओ अम्मा बाबा हो।
माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ति र फरक फरक समुदायका व्यक्तिहरूले फरक फरक शैलीमा माघे संक्रान्ति मनाउँदैछन् र संस्कृतिविद विश्वमोहन जोशीका अनुसार अरू समुदायसँगै उपत्यका नेवारले पनि घिउ चाको खाने दिनका रूपमा यसलाई लिइन्छ र स्वास्थ्यको हिसाबले पनि एकदम राम्रो भनेर चाहिँ विज्ञहरूले पनि भनेका छन्। हिन्दू धर्मअनुसार माघे संक्रान्तिलाई ठूलो चाड मानिन्छ र थारू समुदायले यसलाई नयाँ वर्षकै रूपमा मनाउँछन् भने विशेष गरी माघे संक्रान्तिको दिन तिलको लड्डु लड्डू घिउ चाकु तरुल खिचडी खाने गरिन्छ। यसका साथै पालुङ्गोको साग पनि विशेष खानामा पर्छ। विशेष खानेकुराको प्रयोगबारे विभिन्न किम्वदन्तीहरू पनि सुन्न पाइन्छ र वैज्ञानिक कारण पनि छ। आजको दिन माघे संक्रान्तिमा खाइने खानेकुरामा परम्परागत मान्यतासँगै वैज्ञानिक तर्क पनि भेटिन्छ। आयुर्वेद र चिकित्सा शास्त्रका अनुसार माघीमा खाइने खाद्य पदार्थ स्वास्थ्यका लागि एकदमै उपयोगी छन्। माघ जाडो महिना हो, यस्तोमा घिउ चाकु तिल र खिचड़ी खानाले शरीरमा गर्मीको मात्रा बढ़ने गर्छ। मास हाली पकाइएको तेल शरीरमा लगाउँदा चिसोबाट मुक्त हुनु र शरीरका छाला सम्बन्धी रोग हटाउन सहयोग मिल्छ भन्ने कुराहरू पनि छन्। र आज हामी यसै विषयमा केन्द्रित हुँदैछौ। आज हामी माघे संक्रान्तिमा बनाइने परिकार र यसले स्वास्थ्यमा पर्ने स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा कुराकानी गर्दैछौ। साथी बिना नेउपाने जनस्वास्थ्यविद डाक्टर अरूणा उप्रेतीलाई भेट्न जानु भएको छ।
यति बेला म विशाल नगर आइपुगेको छु र मसँग आजको कुराकानीको लागि हुनुहुन्छ जनस्वास्थ्यविद डाक्टर अरूणा उप्रेती। आजको स्वास्थ्यमा चाहिँ हामी अब आज माघे संक्रान्तिको दिनमा छौँ होइन, माघी अब धेरैजनाले मनाइरहनु भएको छ। स्वागत छ यहाँलाई उज्यालो फल्चाको हाम्रो स्वास्थ्यमा।
हस् धन्यवाद।
साथै ह्याप्पी माघे संक्रान्ति।
एकदम धेरै धन्यवाद। मलाई खुसी लागेको छ कि अहिले धेरै पत्रकारहरूले चाहिँ माघे संक्रान्तिको हाम्रो विशेष दिनको लागि यो दिन के खाइन्छ भन्ने बारेमा छलफल गर्न सुरु भएकोमा चाहिँ यहाँहरूलाई धन्यवाद छ।
अब यो माघे संक्रान्ति माघी अब जे भनेर सम्बोधन गरे पनि अब खाने भनेको अब धेरैजनाले चाहिँ फुरेौला खाने अब मासुको परिकार अब धेरै हुन्छ होइन, त्यसमा सेलरोटी तरुल अनि चाकु लड्डु धेरै परिकार छन् अब यो माघीमा खाने भनेर। खासमा यो माघीमा नै किन खानुपर्ने हो
यसको चाहिँ के छ भने, माघी भनेर चाहिँ प्रायः सुदूरपश्चिममा थारूहरूले माघी भनेर भन्नुहुन्छ होइन, हामीहरूले चाहिँ काठमाडौँ नेपालमा चाहिँ हामीले माघे संक्रान्ति मनाउँछौँ, त्यस्तै प्रकारले श्रीलङ्कामा पनि मनाउँछन् अनि भारतको पन्जाबमा पनि मनाउँछन्, उनीहरूले चाहिँ लोहडी भन्छन् र उहाँहरूको पनि विशेष किसिमको परिकारहरू खाइन्छ। भनेपछि त्यो अहिले परम्परागत जुन हामीहरूको पुर्खाहरूको ज्ञान थियो नि, अहिले त्यसलाई सिंहावलोकन गर्दाखेरि मलाई के लाग्छ भने उहाँहरूलाई यो जाडोको बेलामा खाइने खानेकुराहरूमध्ये यी खानेकुराहरूले चाहिँ एकदम उत्तम हुन् भन्ने किसिमको उहाँहरूलाई, उहाँले सायद वैज्ञानिक अनुसन्धान गर्नुभएको थिएन होला तर उहाँहरूलाई यिनीहरू खानेकुराहरू चाहिँ राम्रो छ भन्ने किसिमको ज्ञान थियो होला र त्यही अनुसार चाहिँ यहाँ चलन चल्यो। र हामीले माघे संक्रान्तिको दिनमा खाने तरुल असाध्यै राम्रो, यो कन्दमूल हो होइन, यो कन्दमूल कुनै पनि कन्दमूल चाहिँ जो चाहिँ खाइन्छ तिनीहरूले चाहिँ स्वास्थ्यमा चाहिँ एकदमै फाइदा गर्छ भन्ने कुरा अहिले आएर चाहिँ विज्ञानले सिद्ध गरेको छ तर परम्परागत रूपमा हामी कहाँ चल्दै आएको हो। र चाकु चाकु उखुबाट बन्छ, जाडोको बेलामा उखु पर्याप्त मात्रामा पाइन्छ र चाकु बनाउँदाखेरि उखुलाई पेलेर उखुलाई पकाएर बनाउँदाखेरि चाकुमा चाहिँ पर्याप्त मात्रामा क्याल्सियम हुन्छ अनि उखु पेलेर बनाइने यो चाकु त्यसपछि गुड भन्छ सक्खर भन्छ यिनीहरू चाहिँ स्वास्थ्यको लागि पर्याप्त एकदम राम्रो हुन्छ। माघको संक्रान्तिको दिनमा चाहिँ खाने चलन चाहिँ जाडोको बेलामा यसले शरीरलाई एकदम तातो दिन्छ, ऊर्जा दिन्छ। अनि यो चाकु खाँदाखेरि हामीले चाहिँ तिल पनि खान्छौँ, तिल कि लड्डु बनाएर खान्छौँ कि तिलको अचार बनाएर खान्छौँ होइन, अनि तिलको पहिला चाहिँ तिलौरी हुन्थ्यो त्यो खाइन्थ्यो। भनेपछि चाकु तिल दुइटै क्याल्सियमले भरिपूर्ण खानेकुरा होइन, तरुल अनि सकरखण्ड खाइन्छ यो बेलामा होइन, यो यिनीहरूमा चाहिँ विभिन्न किसिमका सकरखण्डमा भिटामिन ए हुन्छ, तरुलमा चाहिँ विभिन्न किसिमका सूक्ष्म पोषक तत्व हुन्छ। अनि यो सँगसँगै यो दिन हामीले खाने चाहिँ खिचडीमा हामीले घिउ हालेर खान्छौँ होइन, कस्तो मिठो खिचडी खाइसकेपछि चाहिँ के हुन्छ भने खिचडीमा दाल र का मासको दाल र चामलको मिक्सर गरेर खिचडी पकाइन्छ, त्यसमा घिउ हालेर खाइन्छ भने चाहिँ त्यसले चाहिँ शरीरमा प्रोटिन तत्त्व पनि जान्छ, ऊर्जा पनि जान्छ। कालो दालमा पर्याप्त मात्रामा रेसादार पदार्थ हुन्छ, कालो दालमा पर्याप्त मात्रामा लौह तत्त्व हुन्छ र आलुको अचारसँग यो खाँदाखेरि चाहिँ अमिलोले चाहिँ त्यो लौह तत्त्वलाई सोच्न मद्दत गर्छ भने चाहिँ कस्तो एकदमै राम्रो तरिकाले वैज्ञानिक तरिकाले चाहिँ हामीलाई हाम्रो पुर्खाहरूले चाहिँ खान सिकाउनु भएको छ। समस्या के पर्यो भने अहिले चाहिँ हामीहरूले चाहिँ खालि एक दिन माघ एक गते मात्रै खान्छ, अरू बेलामा चाहिँ हामी व्यवस्था गर्दैनौँ, तर मैले चाहिँ म चाकु तरुल चाहिँ माघ एक गते बाहेक अरू दिन पनि मानिसहरूले खानुपर्छ भनेर चाहिँ भन्दैछु।
पक्कै पनि अब हाम्रो जति पनि पुर्खाहरूले चलाउनु भएको चलन छ नि, त्यसमा बुझ्दै जाने भने कतिपय नराम्रो पनि होला होइन, तर खानेकुरामा चाहिँ जति पनि बुझ्दै जाँदा पछिल्लो समय अब वैज्ञानिक भनौँ अथवा स्वास्थ्यविदहरूले पनि प्रमाणित गरिसक्नु भएको छ कि त्यो हाम्रो लागि आवश्यक छ भनेर होइन। अब यो खिचडीको प्रसङ्ग आइहाल्यो, अब आज खिचडी पनि धेरैजनाले अझ फुरेौला पनि खानुहुन्छ, अब यो फुरेौला खानु र खिचडी खानुमा चाहिँ अब कुन खाँदा चाहिँ ठिक हुन्छ?
अहिले दुइटै खाने हो, खिचडी पनि हामी खान्छौँ होइन, खिचडी चाहिँ शरीरमा हामी खिचडी चाहिँ अलिक धेरै दाल भात तरकारी जस्तै गरेर खान्छौँ, अलिक धेरै खान्छौँ। फुरौला चाहिँ त्यो घिउमा अथवा तेलमा फुराएको हुन्छ, त्यसलाई चाहिँ हामी कुनै अचारसँग खान्छौँ होइन। फुरौला त खाजाको रूपमा पनि खाइन्छ, यो त हामी थोरै खान्छौँ फुरौला, तर फुरौला एकदम स्वादिष्ट हुन्छ। फुरौला चाहिँ बनाएको पनि फुरौला पनि मासको दालबाट बनाइन्छ, भनेपछि त्यसबाट बनाएको फुरौला त्यसमा भएका मासका दाल अनि त्यसपछि त्यो चाहिँ जब झानिएर बनाइन्छ त्यसले चाहिँ त्यसमा भएको तत्त्वहरू ले चाहिँ शरीरमा एकदमै फाइदा गर्छन् फुरौलाले,
फाइदा गर्छ।
फुरौला एउटा त मासको दाल भएको हुनाले त्यो मासको दालबाट बनाइन्छ, त्यसै कारणले मासको दालमा पर्याप्त मात्रामा आइरन हुन्छ, मासको दालमा रेसादार पदार्थ पर्याप्त मात्रामा हुन्छ, अनि त्यसपछि जब यसलाई पिठो बनाएर अनि तेलमा तारिन्छ अनि शरीरलाई चाहिँ हाम्रो शरीरलाई अलिकता घिउ अलिकता तेल एकदम जरुरत हुन्छ, किनभने यदि हाम्रो त्यो विभिन्न किसिमका भाइटामिन ए डी ई के जस्ता तत्त्वहरू त्यो भिटामिनहरू चाहिँ शरीरमा बोसो हुँदाखेरि अथवा तैलीय पदार्थ हुँदाखेरि मात्र यिनीहरू चाहिँ शरीरमा हामीले राम्रोसँग शोषण गर्छ हुन्छ। भनेपछि फुलौरा पकाइसकेपछि त्यसलाई हामी अचारसँग खाँदाखेरि त्यसमा स्वाद त भइहाल्यो, स्वाद पनि एकदमै महत्त्वपूर्ण कुरा छ, अनि त्यसलाई चाहिँ अचारसँग खाँदाखेरि त्यसमा भएको तैलीय तत्त्व पनि शरीरमा जान्छ अनि शरीरमा चाहिँ अरू अन्य भिटामिनहरू चाहिँ राम्रोसँग शोषण हुन मद्दत गर्छ। भनेपछि यो पनि साह्रै नै वैज्ञानिक कुरा छ। तपाईँले जुन अघि भन्नुभयो नि हाम्रा विभिन्न चाडपर्वहरूमा खाने कुराहरू चाहिँ जुन राम्रा कुराहरू छन् भने एकदमै हो, वैशाखदेखि लिएर चैतसम्मका हाम्रा विभिन्न चाडपर्वहरू, विभिन्न जनजातिका चाडपर्वहरू, थारू, मगर, तामाङ, गुरुङ, यो सबैका चाडपर्वहरूमा खानेकुराहरू जुन छ नि तिनीहरू चाहिँ असाध्यै स्वास्थ्यको लागि राम्रो छ। र म अर्को कुरा चाहिँ तिलको परिकार चाहिँ मैले चाहिँ के भन्छु भने हरेक महिलाले आफ्नो स्वास्थ्यलाई राम्रो पार्न तिलका विभिन्न परिकारहरू हप्तामा दुईचोटि तिनचोटि खानुपर्छ। एउटा चाहिँ तिलको लड्डु खान सकिन्छ, तिलको अचार बनाएर खान सकिन्छ, तिलको छोप बनाउन सकिन्छ, खानेकुराहरू त्यो केही बनाइसकेपछि सुप बनाएर त्यहाँ तिल चाहिँ माथिबाट सर्न सकिन्छ, थुप्रै तरिकाले खान सकिन्छ।
धेरैजनाले भन्नुहुन्छ अब तिल विशेष गरी अरूलाई भन्दा अरूलाई पनि आवश्यक छैन, तर महिलाहरूको लागि चाहिँ विशेष रूपमा विशेष ध्यान दिएर खानुपर्छ भन्नुहुन्छ, महिलाहरूको लागि चाहिँ किन यस्तो धेरै आवश्यक पर्छ?
दुईटा किनभने यसमा एकदम धेरै क्याल्सियम हुन्छ। अहिले नेपाली महिलाहरूलाई चाहिँ क्याल्सियमको कमी भयो भनेर क्याल्सियमको चक्कीहरू सबैजनाले बाँड्छन्। तिल र आलस दुइटै चाहिँ एकदमै राम्रो क्याल्सियमको स्रोत हो होइन, अनि तिल हाम्रो संस्कृतिसँग गाँसिएको छ, तिल पवित्र मानेर हामीले भगवान्लाई चढाउँछौँ, तिलको अचार बन्छ, हाम्रो विभिन्न किसिमको श्राद्धहरू हुँदाखेरि तिलको अचार तिलको छोप नभइकन हुँदै हुँदैन भनेपछि यो हाम्रो संस्कृतिसँग गाँसिएको, पुर्खाहरूले हामीलाई यसलाई यसको परिकारहरू हामीलाई खान सिकाएको र स्वास्थ्यको लागि एकदमै राम्रो, विशेष गरी महिलाहरूको चाहिँ हड्डीको लागि एकदम राम्रो छ, र हड्डी महिलाहरूको शरीर हड्डी चाहिँ बलियो भयो भने शरीर स्वस्थ रहन्छ, यदि हड्डी कमजोर भयो भने चाहिँ शरीर अस्वस्थ हुन्छ होइन। विशेष गरी 35-40 वर्षपछिको महिलाहरूको शरीरमा हड्डीको घनत्व कम हुँदै जान्छ, त्यो हड्डीको घनत्व कम हुने कारण चाहिँ यो क्याल्सियमको कमी हो, र त्यो क्याल्सियमको कमी नहोस् भनेर प्रकृतिले हामीलाई खान सिकाएको छ। अहिले चाहिँ हामीहरू चाहिँ यसको तिल खानाको सट्टामा चाहिँ क्याल्सियमको चक्की खान्छौँ, त्यसैले मैले चाहिँ के भन्छु भने कसैले पनि यो क्याल्सियमको चक्की खानै पर्दैन, हरेक दिन अलिकता तिल विभिन्न तरिकाले जहिले पनि एउटै तरिकाले खानुपर्छ भन्ने छैन, तिलको लड्डु बनाएर चाकु र तिलको लड्डु बनाएर राख्ने हो भने दिउँसोको खाजा खाँदाखेरि खान सकिन्छ, तिलको छोप बनाएर अचार बनाउन सकिन्छ, तिललाई आलसमा मिलाएर अर्को अचार बन्छ, तिललाई सुप बनाउँदाखेरि खान सकिन्छ, तिल भुटेर त्यो कुनै कुराहरूमा हाल्यो भने त्यो दहीमा हाले पनि खान सकिन्छ, यति थरीको तरिकाले खान सकिन्छ भने र सजिलैसँग पाइन्छ जताततै पाइन्छ भने यसलाई किन प्रयोग नगर्ने। अनि अर्को तिलको तेल एकदम राम्रो हुन्छ, तिलको तेल छालाको लागि पनि राम्रो हुन्छ, त्यसैले पहिला मान्छेहरूले तिलको तेलले मसाज गर्ने भन्थे नि होइन, त्यो एउटा भयो। अनि तिलको तेलले मैले चाहिँ खुट्टाहरू जिउहरू दुख्दाखेरि तिलको तेलले चाहिँ मसाज गर्छु र मलाई चाहिँ एकदम फाइदा गर्छ, छालाको लागि पनि यो चाहिँ एकदमै राम्रो छ।
पक्कै पनि अब यो तिलको धेरै फाइदा रहेछ होइन, हामीलाई अब जति हामीले संस्कृतिको रूपमा चुखो भनेर लिन्थ्यौँ, अब यो चाहिने बेलामा खाने भन्थ्यौँ होइन, त्योभन्दा पनि धेरै फाइदा रहेछ होइन। अब यति बेला मसँग कुराकानीको लागि जनस्वास्थ्यविद डाक्टर अरुणा उप्रेती हुनुहुन्छ। अब आज हामी माघे सङ्क्रान्तिको दिनमा छौँ होइन, अब आज माघी पनि मनाइरहनु भएको छ धेरै ठाउँमा, आफ्नो ठाउँ अनुसारको नाम पनि छ। अब सखरखण्ड पनि खाने, तरुल पनि खाने, घिउ, चाकु, फुरेउला, खिचडी सबै सबै एकैचोटि खाँदा चाहिँ अब कसरी खानुपर्ने हो?
अब यसो खाँदाखेरि त हामीले अलि यो दिन त हामीले प्रतीकको रूपमा खान्छौँ नि, त्यो एकदम धेरै धेरै त खाँदैनौँ नि। खिचडी अलिक बढी खान्छौँ होला, यो तरुल अलिक कम खान्छौँ, कतिजनाले तरुलको तरकारी बनाएर खान्छन्, कतिले तरुललाई भुटेर खान्छन्, कतिले तरुलको सुप बनाएर खान्छन् होइन। हामीले तिलको खान्छौँ, अलिक चाक खान्छौँ, थोरै थोरै सानो टुक्रा मलाई याद छ। अब अहिले चाहिँ भनेपछि यो खाने चाहिँ अलिअलि मात्रै हो के, धेरै खाइँदैन, तर यसलाई एक दिन मात्रै नखाएर हप्तामा दुईचोटि तिनचोटि खान सकिन्छ। जस्तो तरुल पाएको तरुललाई चाहिँ काटेर तरुललाई सुकाएर जब तरुल नपाउने बेलामा पनि खाना गर्न सकिन्छ, तिल त जहिले पनि पाइहालिन्छ। पछि यो सबै खानेकुराको यसरी मिक्सचर गर्दाखेरि हामीले विभिन्न खानेकुराहरूलाई खाँदाखेरिको त्यो संस्कृतिको रूपमा हामीले प्रतीकको रूपमा थोरै थोरै खान्छौँ। म चाहिँ के भन्छु भने यो दिन खाने नै हो अलिकता प्रतीकको रूपमा, किनभने यो संस्कृतिसँग जोडिएको, संस्कृति भनेको चाहिँ हाम्रो दैनिक हाम्रो जीवनको एकदमै महत्त्वपूर्ण कुरा अङ्ग हो। संस्कृत मासियो भने त हामी नै मासिन्छौँ नि, तर यो बेलामा बाहेक अरू बेलामा पनि खानुपर्छ।
पक्कै पनि यति बेला जति पनि हामीलाई हाम्रो स्वास्थ्य सुनेर बसिरहनु भएको छ, उहाँहरूले यो कुरामा विचार गर्नुहुनेछ। यति बेला जति पनि हामीलाई सुनेर बसिरहनु भएको छ, माघे सङ्क्रान्ति मनाउने एकदम भव्य तयारी गरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
उहाँहरूलाई म एकदम सङ्क्रान्ति यो यसलाई भव्य तरिकासँग मनाउनुहोस्, रमाइलो गर्नुहोस्, घर परिवारमा चाहिँ विभिन्न साथीभाइहरूलाई बोलाएर आफ्ना कुटुम्बहरूलाई छोरीहरूलाई बोलाएर खुवाउनु दिने चलन छ। त जस्तै त्यस्तै प्रकारले सुदूरपश्चिममा थारूहरूले पनि यसलाई एकदम माघी भनेर असाध्यै रमाइलो तरिकाले मनाउँछन्। रमाइलो तरिकाले मनाऊ, तर यसबाट के सिकौँ भने यो खानेकुराहरू चाहिँ अरू बेलामा पनि पर्याप्त मात्रामा प्रयोग गर्न सकिन्छ भनेर सिकेर अरू बेलामा पनि प्रयोग हप्तामा एकचोटि दुईचोटि प्रयोग गरि नै राखौँ र आफ्नो स्वास्थ्य राम्रो राखौँ।
यहाँको महत्वपूर्ण समय र जानकारी हाम्रो लागि दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद साथी। अब फेरि पनि माघे सङ्क्रान्तिको शुभकामना।
हस् तपाईँलाई पनि धन्यवाद र शुभकामना।
हाइजेनिक टेस्टी एन्ड फ्रेश त्रिमूर्ति इन्डस्ट्रिज प्राइभेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसलाहरू, करेन्ट मसला स्वादको झट्का।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385454 5।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
सनराइज ब्याङ्कको स्वास्थ्य योजना, फाइदै फाइदा क्या कायदा, सनराइज ब्याङ्कको स्वास्थ्य योजना, खातावालालाई स्वास्थ्यको बिमा, दुर्घटना हुँदा स्वास्थ्यको बिमा, अस्पतालमा भर्ना हुँदाको स्वास्थ्य बिमा, एकपल्ट बुझ्नै पर्यो नि, सनराइज ब्याङ्कमा जानै पर्यो नि, सनराइज ब्याङ्कमा जानै पर्यो नि, सनराइज ब्याङ्कको स्वास्थ्य योजना।
सनराइज ब्याङ्क, हामी सँगसँगै।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला स्वादको झट्का।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ दैनिक बिहानी रेडियो पत्रिका उज्यालो फल्चा। हाम्रो स्टुडियोको घडीमा यतिखेर बिहानको 7 बजेको छ। उज्यालो फल्चा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन उज्यालोको मोबाइल एप्लिकेशन मार्फत सुनिरहनु भएको छ। यस्तै रेडियो मुक्तिनाथ पाल्पा, रेडियो चितवन सुनकुशी एफएम सिन्धुली, सेफर्ड एफएम काभ्रे, रेडियो तरंग पोखरा, स्मार्ट एफएम तनहु, तनहुकै युनाइटेड एफएम, रेडियो मनाङ मनाङबाट पनि तपाईँले फल्चा सुनिरहनु भएको छ। यस्तै स्काई एफएम विराटनगर, एफएम रेडी स्टार कैलाली, रेडियो युनिटी डडेलधुरा, रेडियो सनसेर बैतडी, रेडियो पौरखी बाजुरा, रेडियो रामज्ञानु बर्दिया, रेडियो जाजरकोट जाजरकोट, जुम्लाको रेडियो सिन्जा, जुम्लाकै रेडियो नारी आवाज, डोल्पाको रेडियो त्रिपुरा, रूकुमको रेडियो चौरहजारी, गुराँस एफएम खाँदबारी संखुवा सभा, रेडियो तीनलाल मन्थली रामेछाप, रेडियो कैलाश हुम्ला, मिक्स एफएम नुवाकोट, रेडियो टाइगर बर्दियाबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ। आजको कार्यक्रममा हामीले हाम्रो स्वास्थ्य अन्तर्गत माघे संक्रान्तिमा खाइने खानेकुरा र यसले दिने फाइदा र ध्यान दिनुपर्ने कुराहरूको बारेमा हामीले तपाईँलाई जानकारी दिइसकेका छौं र कुराकानी हामीले गरेका थियौं यो स्वास्थ्यविद जनस्वास्थ्यविद डाक्टर अरुणा उप्रेतीसँग हामीले कुराकानी गरिसकेका छौं। अब भने आजको मीडियाको समय भएको छ। मीडियामा आजमा सबैभन्दा पहिलो खबर छ मसँग। आज मकर संक्रान्ति र यहीसँग सम्बन्धित खबर छ। सौर मासका आधारमा माघको पहिलो दिन आज माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरू हुने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ। सामान्यतया सूर्यले वैशाखमा मेष, जेठमा वृष गर्दै क्रमशः 12 महिना 12 राशिमा संक्रमण गर्ने भए पनि कर्कटमा संक्रमण गर्दा साउने संक्रान्ति वा दक्षिणायन र मकरमा संक्रमण गर्दा माघे संक्रान्ति उत्तरायणलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यस दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ जाने र दिन लामो तथा रात छोटो हुँदै जाने ज्योतिष पण्डित नरनाथ अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार उत्तरायण शुरू भएपछि विवाह व्रतबन्द वास्तु पूजा लगायत धार्मिक कार्य गर्न शुभ मानिन्छ। हिन्दू सनातन धर्मावलम्बीले आजको दिन घिउ, चाकु, तिलका लड्डू, तरूल, पालुङ्गो, खिचड़ी, सेलरोटी, फुलौरा आदि विशेष परिकार तयार पारी खाने चलन छ र माघे संक्रान्तिका दिन यी परिकार खाँदा जाडोमा न्यानो प्रदान गर्ने मान्यता रहेको छ र यी खानाले चाहिँ विशेष गरी स्वास्थ्यमा पनि राम्रो गर्ने भनेर स्वास्थ्य कर्मीहरूले पनि भनिरहेका छन् र माघे संक्रान्तिका अवसरमा नुवाकोटका विभिन्न पाँच ठाउँमा गुरु जुदाउने मेला आयोजना गरिएको छ यो वर्ष पनि र अघिल्ला वर्षहरू पनि नुवाकोटमा गोरु जुदाई कार्यक्रमहरू राखिन्थ्यो। जिल्लाको तारुका, बेत्रावती, सात विषे, पञ्चकन्या र कट्टी छापमा गोरु जुदाई मेलाको आयोजना गरिएको छ र नुवाकोट मात्रै होइन अरू ठाउँहरूमा पनि गोरु जुदाई कार्यक्रमहरू राखिएका छन्। रसुवामा 11 हल गोरु जुदाइदैछ भने नुवाकोटमा 53 हल गोरु जुदाइदैछ र अरू विभिन्न जिल्लाहरूमा पनि आज गोरु जुदाएर माघे संक्रान्ति मनाउन तर्खर गरिएको छ। अर्को खबर मसँग छ मन्दिर नै भाडामा शीर्षकमा। यो अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर हो। खुल्ला मनसँगै अस्थायी बस पार्क छ, उत्तरतर्फ छ रत्न पार्क। यी दुई बीचमा एक सानो मन्दिर छ। दुई माजु अर्थात तलेजु भवानीको शक्तिपीठ मानिने मन्दिर बारेमा कसैलाई थाहा छ कसैलाई थाहा छैन, कारण मन्दिरभित्र लुगा कपड़ा पसलको लहर छ। बस पार्क आवत जावत गर्ने सयौं यात्रु लुगा जुत्ता किन्न मन्दिरभित्र प्रवेश गर्छन्। बदामको बोक्रा र चूर्णको ठुटा फाल्छन्। तान्त्रिक विधिबाट पूजा आराधना हुने मन्दिरको महत्व न त स्थानीय सरकारले नै बुझ्न सकेको छ न त गुठी संस्थाले नै संरक्षणमा ध्यान दिएको छ। मंगिर 2 गते काठमाडौँ जिल्ला अदालतले मन्दिरमा पसल राख्न नपाउने आदेश दिइसकेको छ, तर अदालतको फैसलालाई कुल्चिँदै गुठी संस्थानले निर्वाध पसल सञ्चालन गर्न व्यापारीलाई अनुमति दिएको हो। मन्दिर ढाकेर बनाइएको अस्थायी संरचना अदालतको आदेशपछि पनि भत्काइएको छैन। काठमाडौँ 28 रहेको दुई माजु गुठीको जग्गा गोर्खाका भीमसेन गाउँपालिका 2 तानराङकी अमृता भट्टराईलाई भाडामा पसल राख्न सम्झौता भएको थियो। काठमाडौँ महानगरपालिका र गुठी संस्थानको मिलेमतोमा खुल्ला मञ्च छेउमै धार्मिक स्थल कब्जामा परेको हो र गुठी संस्थानबाट भट्टराईले अनुमति लिएर अरू व्यापारीलाई पसल सञ्चालन गर्न दिनुभएको छ। भट्टराईले व्यवसाय सञ्चालन गर्न संस्थासँग 5 वर्षका लागि मन्दिर क्षेत्र भाडामा लिनुभएको थियो। सार्वजनिक गाड़ीमा उडुस आतंकको खबर छ। यो काठमाडौँकै खबर हो। रूखो बोलीका यातायात मजदूर, त्यसपछि माथि पनि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यातिने, थोत्रा सिटहरू काठमाडौँ उपत्यकामा गुड्ने, कतिपय गाड़ीमा देखिएको यो ज्वलन्त समस्या हो। त्यति मात्र होइन, भाडा उठाउनका लागि यात्रुलाई कोचाकोच गरिन्छ। ट्राफिक प्रहरी प्रमुख भीम ढकाल यसमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ, तर कति सम्भव छ? यो यति मात्र सार्वजनिक सवारीको समस्या होइन, कतिपय सार्वजनिक गाड़ीमा उरूसकै आतंक भएको यात्रुहरू बताउँछन्। उरूस नै घर पुग्ने गरी सर्छन् भने जुम्रा उपियाँ नहुने कुरै भएन, महानगरी ट्राफिक प्रहरी महाशाखाका एक अधिकारी भन्नुहुन्छ। अनुगमनका क्रममा सिटहरू ढुस्स गनाउने भेटियो, उरूस भेटिएको यात्रु नै बताउने गर्छन्। धेरै गाड़ीका भाँचिएका छोचा र मैलो सिट पनि भेटिए। सार्वजनिक यातायातका सवारीको व्यतिथिका सम्बन्धमा धेरै जसो गुनासो आयो। ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ढकालले भन्नुभयो, बारम्बार सरसफाई र सुधारका लागि आग्रह गर्दा पनि अटेर गर्नेलाई कार्यवाही गर्न अनुगमनमा खटिनु परेको हो। सुन्धारा क्षेत्र भएर सञ्चालन हुने झण्डै 30 सार्वजनिक गाड़ीलाई अनुगमन गरिएको छ। अनुगमनका क्रममा गाड़ी तथा चालक र सहचालकमा देखिएका कमी कमजोरी 24 घण्टाभित्र सुधार गर्न प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरिएको छ। अर्को खबर छ मसँग, यो पनि काठमाडौँको खबर हो। सरकारले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि वृहत योजना ल्याएको छ। योजना अन्तर्गत 18 पेट्रोल पम्प सार्नेदेखि 29 ठाउँमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन्। कार्ययोजना अनुसार उपत्यका 10 ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने 16 ठाउँमा नयाँ निर्माण गरिनेछ। उपत्यका 18 पेट्रोल पम्प अन्यत्र सारिनेछ। कोटेश्वर जड़ीबुटी चोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिनेछ भने उपत्यका 51 ठाउँमा सवारी साधनलाई दायाँ मोड्न निषेध तथा 124 ठाउँमा सीसीटीभी तथा मोबाइल सीसी क्यामेरा जडान गरिनेछ। मन्त्री परिषदबाट पारित भएर कार्यान्वयन चरणमा रहेका उक्त योजनालाई काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी आपतकालीन कार्ययोजना 2076 नाम दिएको छ र गएको पुष 15 बसेको मन्त्री परिषद बैठकबाट पारित योजना कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सम्बन्धित निकायमा पत्रचार गर्ने निर्देशन दिएको थियो। प्रधानमन्त्री कार्यालयले गरेको पत्रचार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि उपत्यका सबै स्थानीय तहलाई कार्यान्वयन गर्न पत्रचार गर्दै निर्देशन दिइसकेको छ। उपत्यका 18 पेट्रोल पम्प अनेत्र सारिने शीर्षक दिएर आजको राजधानी दैनिकले खबर लेखेको छ। अर्को खबर छ मसँग, सरकारले बजेट घोषणा गरेको सुरुङ मार्गलाई थाँती राख्दै कोटेश्वर सड़क खण्डलाई थप 4 लेन विस्तार गर्ने तयारी थालेको छ। पूर्वबाट राजधानी भित्रिने एकमात्र नाकामा दैनिक 3 जाम हुन थालेपछि समाधानको उपाय स्वरूप सरकारले सड़क विस्तारको योजना अघि बढ़ाएको हो। यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चर्चेको क्षेत्रमा नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध गराउने र सर्वसाधारणले ओगटेको क्षेत्रका लागि मुआवजा दिने सरकारको योजना छ। प्राधिकरणले 7.5 रूपनी जग्गा उपलब्ध गराउने सहमति भइसकेको छ। जग्गा प्राप्ति तथा प्राविधिक अध्ययनको काम थालनी भएको संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख राजेन्द्र राज शर्माले बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार कोटेश्वरदेखि जड़ीबुटी जाने सड़कको बायाँतर्फ 1 र दायाँतर्फ 3 सड़क विस्तार गरिनेछ। विमानस्थलले पनि धावन मार्ग विस्तार गरिरहेकाले उत्तरतर्फ धेरै जग्गा उपलब्ध गराउन नसक्ने भएको हो। अब भने एउटा गीत सुनौ, गीतपछि हामी फेरि पनि उपस्थित हुनेछौ। विभिन्न सामग्रीहरू अझै पनि बाँकी नै छन्।
अब ने उसने बढ़ियो रामा बढ़ियो अपने सुरमा
आजको बजार स्तम्भमा हामी विभिन्न आर्थिक खबरहरू प्रस्तुत गर्छौं। शुरूमा काठमाडौँमा 10 करोड़को तरूल 1,500 टनको हाराहारीमा भित्रियो शीर्षकको छ। गोर्खापत्र दैनिकले छापेको खबर हो यो। आज माघे संक्रान्ति अत्याधिक तरूल खपत हुने दिन हो र यसका लागि काठमाडौँका बजारमा सिमल तरूल, हात्तीपाइले तरूल, घर तरूल, वन तरूल, सिमल तरूल र पानी तरूल भित्रिएको छ। देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरूल किनबेच गर्नेको भीड़ लागेको छ। माघे संक्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुने गरेकाले नेपालमा तरूलको व्यावसायिक खेती शुरू गरिएको बताइन्छ र यो वर्ष माघे संक्रान्तिका लागि काठमाडौँ उपत्यकामा भित्रिएको तरूल गएको वर्षको तुलनामा 31% महँगिएको छ। उपत्यकाको बजारमा माघभन्दा कम तरूल भित्रिएपछि भाउ महँगिएको हो। कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार गएको वर्षको संक्रान्तिमा किलोको 42 रूपियाँदेखि 100 रूपियाँ थोकमा कारोबार भएको तरूल यस वर्ष बढ़ेर 55 रूपियाँदेखि 150 रूपियाँ पुगेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले यो वर्ष तरूलको आयात बढ़ेसँगै माग पनि बढ़ेकाले बजारमा यसको मूल्य पनि बढ़ेको जानकारी दिनुभयो। उहाँका अनुसार गएको वर्ष माघे संक्रान्तिका लागि 1,000 टन तरूल भित्रिएकोमा यो पटक भने झण्डै 1,500 टनको हाराहारीमा तरूल भित्रिएको छ र समितिका अनुसार सामान्य तरूल 55 रूपियाँ, वन तरूल 120 रूपियाँ, हात्तीपाइले तरूल 120 रूपियाँ र सिमल तरूल किलोको 150 रूपियाँ थोकमा कारोबार भइरहेको छ। समितिका अनुसार माघे संक्रान्तिका लागि काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै सर्लाहीबाट तरूल भित्रिएको छ भने नवलपरासी, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट पनि तरूल आयात भएको छ। यो वर्षको माघे संक्रान्तिलाई लक्षित गरेर पिण्डालु 130 टन, सक्खरखण्ड 150 टन भित्रिएको छ। र पर्वका रूपमा चाहिँ अब जुन यो महत्वपूर्ण पर्वको रूपमा लिइन्छ यस अवसरमा चाहिँ भारतबाट पनि नेपालमा तरूल आयात गर्ने गरिएको छ। अर्को खबर छ दूध नबिकेपछि सिन्धुलीका किसानले चाहिँ भैंसी बेच्न थालेका छन्। भैंसी पाल्ने किसानले दूध बिक्री नभएको गुनासो गरेका छन्। दुधौली नगरपालिका छ ढडेनीका किसानले दूध बिक्री नभएको गुनासो गरेका हुन्। ढोरेनीकी पर्मिला कार्कीले दूध नबिक्दा समस्यामा परेको बताउनुभयो। दूध बिक्रीबाट रामराई आमदानी गर्ने सोचेको थिए तर बिक्री नभएर समस्या थपिएको छ। उहाँले भन्नुभयो उहाँले दैनिक 60 लिटर दूध उत्पादन गर्नुहुन्छ तर बजार छैन। लगानी डुबिसकेको र दूधको बजारीकरणका लागि सहयोग गरिदिन दुधौली नगरपालिकालाई आग्रह गरिए पनि सुनाइ नभएको उहाँको भनाइ छ। अर्को छ पूँजी बजारको खबर हो यो। देशका अधिकांश हाइड्रो पावर कम्पनीको शेयर घट्दै गएका बेला थप 9 कम्पनीको साधारण शेयर आईपीओ निष्कासन गर्ने भएका छन्। नेपाल धितोपत्र बोर्ड सेबुनका अनुसार देशको पूँजी बजारमा झण्डै 4,40,65,00,000 रूपियाँ थप हुने भएको छ। 14 कम्पनीले झण्डै 4,40,00,000 किता शेयर निष्कासनका लागि आवेदन दिएको जनाएको छ। बोर्डका अनुसार साधारण शेयर निष्कासनका लागि सबैभन्दा धेरै 9 जलविद्युत कम्पनी रहेका छन्। त्यस्तै देशका एकमात्र पुनर्बीमा कम्पनी नेपाल इन्सुरेन्स कम्पनी, 3 अन्य कम्पनी र 1 मर्चेन्ट बैंक अनुमतिको पर्खाईमा छन्। बोर्डका अनुसार साधारण शेयर निष्कासन गर्न पर्खाईमा रहेका जलविद्युत कम्पनीमा हिमालयन हाइड्रो पावर, शुभम पावर, तेह्रथुम पावर, मैलुङ खोला जलविद्युत कम्पनी, माउन्टेन इन्डस्ट्री नेपाल रहेका छन्। त्यसै गरी ग्रीन लाइफ हाइड्रो पावर, सिंगर्टी हाइड्रो पावर, युनाइटेड आईडीआई मार्दी एण्ड आरबी हाइड्रो पावर र सीडीबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी रहेको बोर्डले जनाएको छ। मध्य भुटेकोशीको 1,50,00,000 किता शेयर निष्कासन हुँदैछ र 102 मेगावटको मध्य भुटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि 1,50,00,000 किता साधारण शेयर निष्कासन गर्न लागेको हो। मध्य भुटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्ले विज्ञप्ति निकालेर सर्वसाधारण र स्थानीयका लागि 1,50,00,000 किता शेयर निष्कासन गर्न लागेको बताउनु भएको हो। 102 मेगावटको उक्त जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लामा निर्माण भइरहेको छ र कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि 10% अर्थात 60,00,000 किता र सर्वसाधारणको 15% अर्थात 90,00,000 किता शेयर निष्कासन गरेर बाँडफाँड गर्ने जनाएको छ। अब शेयर कारोबारको कुरा गरौं। हिजो नेप्सेमा करेक्सन भएको छ र केही दिनदेखि बढ़िरहेको नेप्से हिजो भने घटेको छ। बजारमा तरलता सहज भएसँगै बैंकहरूले ब्याजदर घटाउँदा बजार सकारात्मक भएको थियो। बजार घटे पनि कारोबार रकम 1 अर्ब रूपियाँ नागेको छ र पुष्मशान्त अर्थात हिजो अन्तिम दिन रहेकाले पनि बढ़ेको बजारमा नाफा गरेको अनुमान गरिन्छ। माग लागेको सँगै सूचीकृत कम्पनीहरूले दोस्रो त्रैमासिक विवरण सार्वजनिक गर्न शुरू गर्नेछन्। कम्पनीले 6 महिनामा कमाएको नाफाका आधारमा बजारले आफ्नो लय लिने लगानीकर्ता बताउँछन्। 3 दिनमा 61.26 अंकले बढ़ेपछि परिसूचक 4 दिनमा करेक्सन भएको छ। गएको दिनमा बैंकिङ बीमा र लघुवित्त समूहका शेयर मूल्य धेरै अंकले बढ़ेपछि कम्पनीमा नाफा बुक गरेका छन् र यस दिन हिजो नेप्से परिसूचक 7.48 अंकले घटेर 1,263.38 बिन्दुमा बन्द भएको छ र नेप्से घटे पनि कारोबार रकम 1,02,00,000,000 भन्दा बढ़ीले कारोबार भएको छ र कारोबारको शुरूमा 81 बढ़ेको बजार 7 मिनटमा हिजो उच्च 1,274.87 बिन्दुमा पुगेको थियो र त्यसपछि भने 1,254.97 बिन्दुमा ओर्लिएर पुनः 1,273 पुगेको थियो। हिजो शेयर मोलमोलाई तीव्र भएको देखिन्छ। बेच्नेहरू उच्च मूल्य खोज्दै र किन्नेहरू न्यून मूल्य खोज्ने हुँदा बजार 1 घण्टापछि निरन्तर घट्यो र गएको दिनमा बीमा र लघु वित्तको शेयर मूल्य धेरै रहेकाले जुन शेयर मूल्य धेरै रकमले बढ़ेपछि लगानीकर्ताले हिजो नाफा बुक गरेका छन्। अब भने आजलाई यो आर्थिक खबर पछि चाहिँ आजका पाहुना स्तम्भतर्फ लाग्नुपर्ने बेला भएको छ। आजका पाहुनामा आज हामीसँग हुनुहुन्छ धादिङका शैलेन्द्र अधिकारी, समालोचक र पुस्तक लेखकको रूपमा चिनिनुहुने उहाँसँगको कुराकानी आजको बसाइमा रहनेछ र उहाँसँग कुराकानी गर्दै हुनुहुन्छ सहकर्मी अच्युत घिमिरे।
उज्यालो फल्चाको आजका पाहुना मसँग धादिङबेसी गर्नुभएका शैलेन्द्र अधिकारी हुनुहुन्छ। शैलेन्द्र अधिकारी कविता लेख्नुहुन्छ, गजल लेख्नुहुन्छ, उपन्यास पनि प्रकाशित भएको छ यो वर्ष। विशेष गरी उहाँलाई समालोचकका रूपमा चिनिन्छ भने पुस्तक लेखकका रूपमा पनि चिनिन्छ। त्यसो त उहाँको दैनिक दिनचर्या कलेजहरूमा पढाएर बित्छ। अहिले कोटेश्वर बहुमुखी क्याम्पस हिमालयन व्हाइट हाउस कलेज गोल्डन गेट कलेजमा पढाइरहनु भएको छ। पीएचडी गर्दै हुनुहुन्छ, नेपालीमा एमफिएल सक्नु भएको छ। आज शैलेन्द्र अधिकारीसँग हामी उज्यालो फल्चाको यो बिहानको बसाईमा कुराकानी गर्छौं। शैलेन्द्रजी तपाईँलाई स्वागत छ।
धन्यवाद।
तपाईँको बसाई किर्तिपुरमा छ?
हजुर।
घर दादिङबेसी?
घर दादिङबेसी।
पढाउन थाल्नु भएको कति भयो?
पढाउन थालेको आठ वर्ष चन्चुन भयो।
आठ वर्ष भयो?
हजुर।
आठ वर्षदेखि पढाइरहनु भएको छ, सँगसँगै केही रिसर्चका कामहरू, अब यो पीएचडी गर्दाखेरिको रिसर्च बाहेक अलग्गै रिसर्चहरू गरिन्छ कि गरिँदैन?
नेपाली साहित्यसँग आधारित रहेर अन्य रिसर्चहरू पनि गरिराखेकै छु, खास गरी आख्यानमा रिसर्च गर्ने मेरो रुचिको विषय हो।
अब म तपाईँसँग कुराकानीको क्रम कसरी सुरुवात गरौँ होला भने, जस्तो यो हाम्रो नेपालमा चाहिँ सानै हुँदाखेरि विज्ञान पढ्ने भन्ने हुन्छ होइन, किनभने म डक्टर बन्ने, म इन्जिनियर बन्ने भन्ने हुन्छ, अनि त्यसमा नाम निस्किएन वा आफ्नो अलिकति मार्क्स कम आयो भनेपछि मात्र बल्ल अरू विषयहरूलाई लिइन्छ गौड बनाएर है। नेपाली यस्तै एउटा गौण विषय मध्येको एक विषय हो, हामीले एकदम निर्धक्कसँग भन्दा। तपाईँ अब त नेपाली पढेर स्नातकोत्तर फर्स्ट डिभिजन लिएर आएर पास गरेर एमफिल सकेर पीएचडी गर्दै हुनुहुन्छ नेपालीमै, भनेपछि तपाईँलाई कस्तो लाग्छ के घाटा हुँदो रहेछ कि फाइदा हुन्छ कि ठिकै हो कि कस्तो लाग्छ नेपाली पढ्दाखेरि अथवा नेपाली पढ्दाको स्कोप के छन्?
अब आर्थिक हिसाबले हेर्ने हो भने अथवा सोसियल प्रेस्टिजका हिसाबले हेर्ने हो भने नटिकाउनु भन्नुपर्छ। तपाईँलाई दसैँमा टिका लगाएर मास्टर बनेस्, टिचर बनेस् भनेर आशीर्वाद दिँदैनन्। पक्कै पनि डाक्टर बनेस्, इन्जिनियर बनेस्, पाइलट बनेस् नै भन्छन्। आर्थिक इन्कम पनि कमै होला, तर तपाईँ नेपाली साहित्य पढिसकेपछि त्यो तपाईँको रुचिको विषय तपाईँले पढ्न थाल्नुभयो, त्यसले तपाईँलाई समाज बुझ्न, समाजका विविध तरिकाहरू, प्रोसेसहरू र भएका घटनाक्रमहरूलाई बुझ्न, त्यो अनुसार आफूले अभिव्यक्त गर्न र आफूले जहिले नयाँ मान्छेहरूसँग, नयाँ पुस्तासँग सङ्गत गर्न पाउनु, यो चाहिँ सबैभन्दा मलाई गर्व र खुसी लाग्ने कुरा चाहिँ यहाँनिर आएपछि हुन्छ।
आर्थिक हिसाबले साह्रै नै पछाडि होइन्छ?
साह्रै नै पछाडि भइन्छ भन्दा पनि बाँच्न पुग्छ। अब हुन त नेपालमा के भनिन्छ भने, जो जो सामान्य बाँच्न पुगेका छन् तिनीहरू इमान्दार हुन्, जो जो इमान्दार छन् तिनीहरूले भ्रष्टाचार गर्ने मौका नपाएका हुन्,
त्यस्तो भनिन्छ। त्यस्तो हुन्छ,
त्यस्तो भनिन्छ। अब त्यो चाहिँ हाम्रो शैक्षिक ट्रेन्ड पनि के हो भने, एक त हामी स्कुलभरिमा अथवा कलेजभरिमा नेपालीमा मात्रै नेपाली बोल्छौँ, अन्य विषयमा स्कुलमा नपढाउने अनि बेलुका बोलाएर ट्युसन सेन्टरमा ट्युसन पढाउने कल्चर हामीमा विद्यमान छ। यो जरुर यो नराम्रो छ, तर छ, तर नेपालीमा चाहिँ हामी कम्तीमा जस्तो छौँ हामी यतिसम्म गिरेर काम चाहिँ गर्दैनौँ।
यसरी हामीले बुझ्दा कस्तो हुन्छ, जस्तो नेपाली पर्फेक्ट पढेर राम्रोसँग लेख्ने मान्छे भयो भने हाम्रो साहित्य कति उँचो हुन्थ्यो होला, नेपाली राम्रोसँग सम्पादन गर्न सक्ने क्षमता भएको मान्छे भयो भने हाम्रो कति राम्रो साहित्य उँचो हुन्छ होला, नेपाली पढ्न त पढ्नेहरू धेरै छन् तर सबैजना सबल छैनन्, यस्तो पनि त हुनसक्छ नि।
यो त जरुर, यहाँ त यो विषयमा कुरा गर्दाखेरि त सबैभन्दा चाहिँ राज्यको तर्फबाट महत्त्वपूर्ण योगदान हुनुपर्ने हो। संसारमा तपाईँ जहाँ पनि विकसित देशमा हेर्नु भने सबभन्दा पहिला भाषालाई महत्त्व दिइन्छ। तपाईँ फ्रान्समा, पेरिसमा गएर इङ्ग्लिसमा चाहिँ स्ट्रिटको नाम सोध्नु हो भने अथवा जाने ठाउँ भन्नु भने मान्छेले बताइदिँदैनन्, किनभने उनीहरू सकेसम्म फ्रेन्चलाई प्रमोट गर्छन्। हाम्रै यहीँबाट हामी कोरियन सिकेर कोरिया गइरहेका छौँ, अमेरिकन प्रभुत्वमा छ देश, तै पनि उनीहरू भाषाप्रति त्यति नजिक छन्। जापान हेर्नुहोस्, चीन हेर्नुहोस्, तर अब हामी चाहिँ इङ्ग्लिसलाई प्रायोरिटी दिइरहेका छौँ। मैले कुनै भाषालाई नराम्रो भन्न खोजेको होइन, तर हामी इङ्ग्लिसलाई किन प्रायोरिटी दिइरहेछौँ भने, हामी इङ्ग्लिस बोलेर पैसा माग्न खोजिरहेछौँ। यो देश पनि इङ्ग्लिस बोलेर पैसा माग्न खोज्छ, हामी पनि इङ्ग्लिस बोलेर पैसा माग्न खोज्छौँ। यहाँनिर बिग्रिएको, नत्र भने तपाईँको हरेक हाम्रो कल्चर त देवनागरी लिपि हेर्नु न, देवनगर देवताहरूको सहरमा बोलिने भाषा सबैभन्दा पुरानो, संसारमा सभ्यताको हिसाबले सबभन्दा पुरानो, भाषा हिसाबले सबभन्दा पुरानो, कल्चर हिसाब सबभन्दा पुरानोसँग जोडिने, यसलाई संरक्षण गर्नुपर्ने, सम्वर्धन गर्नुपर्नेमा हामी चाहिँ माग्न कहाँबाट सजिलो हुन्छ भन्नेतिर गइरहेका कारण यो बिग्रिरहेको।
अब मैले जोड्छु शैलेन्द्र अधिकारीको एउटा उपन्यास लेखनको पाटोलाई होइन तपाईँ निरन्तर साहित्यिक क्षेत्रमा हुनुहुन्छ, अनामण्डली भन्ने संस्थामा आबद्ध हुँदाबाट मैले तपाईँलाई चिनेको हुँ। उसो त हाम्रो बाक्लो भेटघाट हुन कमै पाएको छ, फाट्टाफुट्टा आइहालो भेटघाट मात्रै हो। आज स्टुडियोमा बसेका छौँ मदासँग कुरा गर्दै। यो वर्ष 76 सालको असोजमा तपाईँको निर्वेद भन्ने एउटा उपन्यास निस्कियो। मैले एकाध पटक पत्रिकाहरूमा रिभ्यू एउटा दुईवटा रिभ्यू हेरेपछि अनि मैले ठ्याक्कै याद गरेको हुँ, इमान्दारीपूर्वक भन्दा त निर्वेद पढेको छैन, तर बजारमा सुनेको हल्ला र मैले आफूले पढेको रिभ्यूको आधारमा कस्तो निर्वेद भनेको के हो?
यो एउटा मान्छेको सुखको खोजीको कथा हो। किन राइटरले किन लेख्ने भन्दा सबभन्दा पहिला मलाई चाहिँ यो विषयमा अरू कसरी लेखिदिए हुन्थ्यो भन्ने लागिरहेको थियो। विशुद्ध जोगीको जोगीको पनि सुसाइडको कथा हो यो। संसारमा हरेक मान्छे बाँच्न चाहन्छन्, जो मर्न चाहन्छन् तिनीहरू मरिसके सुसाइड गरेर, बाँकी हामी जति छौँ बाँच्न चाहेर बाँचेका छौँ वा मर्न डराएर बाँचेका छौँ। एउटा जोगी जो सांसारिक मोह माया काम क्रोध लोभ मोह सारा छोडेर म जोगी भएको मान्छे किन मर्न चाहन्छ? यो जोगीको यो विषयमा अथवा मान्छेको सुख के हो भन्ने विषयमा तपाईँ पूर्वीय दर्शनलाई अलिकति आधारित बनाएर उपन्यास लेखियो हुन्थ्यो भन्ने लागिरहेको थियो। आख्यानमा यो आउँदा कस्तो हुन्छ भन्ने लागिरहेको थियो। तर बजारमा यो विषयमा कलम चलाउने आँट अलिक कम भयो जस्तो लाग्यो मलाई। अब आफूले पढ्न चाहेको विषय बजारमा नपाएपछि मैले यो विषयमा किताब लेख्नुपर्छ भन्ने लाग्यो र मैले लगभग यसलाई 2.5-3 वर्ष त मैले यसको रिसर्चमा बिताएँ। 2 वर्ष त शिवरात्रिमा आएका जोगीहरूसँग सङ्गत गरेँ, विभिन्न ठाउँको अध्ययन गरेँ, भ्रमण गरेँ र मान्छेको सुख के रहेछ, तपाईँले प्राप्त गर्ने सुख, तपाईँले चाहने सुख र तपाईँले प्राप्त गरिरहनु भएको सुख, मैले खोजेको सुख र मैले प्राप्त गरेको सुखमा भिन्नता रहेछ। हेर्नुहोस्, मान्छे कहीँ पनि सन्तुष्ट हुँदो रहेछ, यो सुखको प्राप्ति के हो, के गर्दा सुख हुने रहेछ भन्ने यो अन्तर्मनमा यो प्रश्नले चाहिँ निरन्तर चिमोटिरहन्थ्यो र यसको के हुने रहेछ भनेर मैले यो निर्वेद उपन्यासमा यसलाई प्रस्तुत गरेको छु।
निर्वेदको खास अर्थ के हो डिक्सनरीकै आधारमा?
त्यसको डिक्सनरीको आधारमा हेर्दा फेरि निर्वेदको खास अर्थ भनेको वैराग्य हो। वैराग्य सांसारिक माया मोहबाट वैराग्य, ज्ञानबाट वैराग्य होइन। खास गरी अब तपाईँ ज्ञानबाट त कोही पनि मान्छे वैराग्य हुनै सक्दैन, तर तपाईँ सांसारिक मोह मायाबाट जुन लोभ छ, क्रोध छ, रिस छ, अहंकार छ, योबाट मोह। खास गरी मान्छेसँग 3 किसिमका गुण छन्, सत्व गुण, रजोगुण र तमोगुण। यो रजोगुण र तमोगुणलाई छोडेर सत्व गुणतर्फको यात्रा चाहिँ निर्वेद हो भन्न सकिन्छ।
कति राम्रो गरी बुझाइदिनु भयो। हामी आज शैलेन्द्र अधिकारीसँग छौँ उज्यालो फल्चाको आजका पाहुनामा। धादिङ बेसी धादिङ उहाँको घर हो र हिउँमाथिको जुन 101 बहरमा अलग अलग गजलहरू लेख्नु भएको छ उहाँले। अलग अलग बहरमा हिउँमाथिको जुन गजल संग्रह, दिन रोएपछि गजल संग्रह उहाँको प्रकाशित कृतिहरू हुनु भने, अहिले पछिल्लो समय 76 सालको असोजबाट निर्वेद उपन्यास बजारमा आएको छ र यो उपन्यासको कुरा हामी गर्दै थियौँ। अहिले कोटेश्वर बहुमुखी क्याम्पसमा हिमालयन व्हाइट हाउस कलेज र गोल्डन गेट कलेजमा पढाउनुहुन्छ। यो 3 कलेजमा नेपाली विषय लिएर पढ्नुभएको उहाँले एमफिल सकेर अहिले पीएचडी गर्दै हुनुहुन्छ। समालोचना लेख्नुहुन्छ, पढाउनुहुन्छ र आफै पनि पुस्तक लेख्नुहुन्छ। पछिल्लो समयको नेपाली साहित्यको अलिकति कुराकानी गरौँ। तपाईँ नेपालीकै विद्यार्थी भएको हुनाले हाम्रो साहित्य हामीले कहाँ छ भन्ने प्रश्न पनि कमन भइसक्यो कि
होइन। हजुर,
हाम्रो साहित्यमा के के चिज ल्याकिङ छ?
सबभन्दा पहिला त हाम्रो साहित्यले हाम्रो आफ्नै फेनोमेनाको, हाम्रो आफ्नै परिवेशको, हाम्रो आफ्नै दर्शनको कुरालाई समेट्न सकिरहेको छैन। हामी एकदम हावामा हिँडिरहेका छौँ जस्तो लाग्छ मलाई। यो म पनि हो र अन्य साहित्यकारहरू पनि हेर्ने भने हामी बजारमा एउटा ट्रेन्डको किताब चल्यो भने अब हामी सबै त्यही ट्रेन्डमा
भरिन्छौँ।
एउटा ट्रेन्डको फिल्म चल्यो, सबै फिल्मकर्मी त्यही ट्रेन्डमा जान्छन्। हेर्नुहोस्, एउटा गीत चल्यो, भोलिपल्टदेखि अर्को गीत पनि सबै त्यही ट्रेन्डमा आउँछन्। हामीले हाम्रो स्वभाव चाहिँ अलिकति अन्यबाट प्रभावित हुने स्वभाव छ। हामी अध्ययन कम गर्छौँ, रिसर्च कम गर्छौँ र अध्ययन रिसर्च गऱ्यौँ भने पनि हामी अरूको अध्ययनबाट प्रभावित हुन्छौँ। चाँडा इङ्ग्लिस किताब पढ्ने अथवा चाँडा ग्रिक अथवा इरानी फिल्म हेर्ने, कोरियन फिल्म हेर्ने र एउटा कथा लेख्ने एउटा उपन्यास।
मेरो प्रश्न चाहिँ हाम्रो साहित्यको स्थायित्वमाथि पनि हो। हाम्रा उपन्यासहरू अब अहिले त एकदम चलेको उपन्यासकै ट्रेन्ड भएको, अहिले मैले उपन्यासमै लगेँ। शिरीषको फुल 22 सालमा प्रकाशित भयो, अहिलेसम्म हामी त्यही पढेर रमाइरहेको छौँ। सबैलाई रमाइलो लाग्छ, मिठो लाग्छ, शिरीषको फुललाई नराम्रो भन्न सक्दैनन् कसैले। सुम्नीमा नरेन्द्र दाई जस्ता कृतिहरू अहिलेसम्म 30-32 सालका किताबहरू हुन् यी अझ 28 सालतिरका किताबहरू हुन् चलिरहेका छन् होइन अलिखित 33-34 सालतिरको किताब अहिले पनि चलिरहेको छ 38-39 सालतिरको होला होइन त्यो पनि चलिरहेको छ अब पछि पछि भइसकेपछि नाम लिन्न मैले 50 सालभन्दा पछि पनि त्यसै गरी लोकप्रिय किताबहरू आए तर तिनलाई फेरि दोहोऱ्याएर पछिल्लो पुस्ताले पढेन होइन कता जाँदैछ त हाम्रो साहित्य कसरी बुझौँ
अब यहाँ सबभन्दा दुईटा यो नेपाली साहित्यमा यो स्पेस रहनुको दुईटा कारण छन् एउटा पछिल्लो जुन बोर्डिङ पुस्ता आइरहेछ बोर्डिङ पुस्ता भनेको जसले चाहिँ
त्यो तपाईँले भने जस्तो अङ्ग्रेजी पुरै पढ्ने नेपाली अरू बेला अङ्ग्रेजी बोल्ने नेपालमा पनि खुसी हुने
स्कुलमा नेपाली बोल्दा मातृभाषा बोल्दा फेरि 5 रुपियाँ जरिमान तिर्नुपर्छ जरिमान तिर्दा फेरि बडो खुसी भएर बच्चाले इङ्ग्लिस बोल्यो अथवा मैले इङ्ग्लिस बोल्यो इङ्ग्लिस बोल्दा ठुलो भइन्छ भने यो जुन पुस्ता छ यो पुस्ताले नेपाली साहित्य पढ्दैन यो पुस्ताले अङ्ग्रेजी लिटरेचर पढ्छ र उसले त्यो लिटरेचर जस्तो तपाईँले चाहिँ अमेरिकाको बेसमा अथवा इरानको बेसमा अथवा अफगानिस्तानकै बेसमा जति युरोपियनहरूले लेखे अब त्यो नेपालीमा हामीले त पढ्यौँ तर हामीले त्यो पढेर तपाईँ त्योबाट सकारात्मक प्रभाव लिन ग्रहण गर्न सक्नुहुन्छ शैली ग्रहण गर्न सक्नुहुन्छ विषयवस्तु आफ्नो विषयवस्तुलाई त्यो हिसाबले प्रेजेन्टेसन गर्न सक्नुहुन्छ तर हामीले त्यो गरेनौँ हामीले पुरानो नेपालीको त पढ्नै छोडिदिउँ तपाईँ अहिले नयाँ पुस्तामा गएर अहिले 18, 19, 20, 22 मान्छेलाई चाहिँ भूपी शेर्चन अथवा शङ्कर लामिछानेको एब्स्ट्र्याक्ट चिन्तन प्याज भन्यो भने उनीहरूले पढेकै छैनन् थाहा नै छैन एउटा पुस्ता अङ्ग्रेजी पढ्दैन बाहिरको नेपाली पढ्ने जति नेपाली पढियो त्यो अनुसारमा अवधारणा बनाएर हिँड्ने अर्को पुस्ता नेपाली पढ्दै नपढ्ने भनेको स्पेसमा ग्राउन्डमा टेक्दै नटेक्ने आफ्नो भौगोलिक धरातलै थाहा छैन हो यो कारणले नेपाली साहित्य चाहिँ न यताको हुन गयो न उताको हुन गयो हामी सबै के देखिरहेछौँ भने निश्चित बजार आजको भोलि पपुलारिटी खोजिरहेछौँ एउटा उपन्यास लेख्ने अथवा एउटा गजल लेख्ने एउटा कविता लेख्ने सामाजिक सञ्जालमा प्रयोग गर्ने र लाइक कमाउने र चाहिँ म एकदम चर्चित भएँ सेलिब्रिटी भएँ भन्ने यो किसिमको धारणाले बिगाइरहेछ यसमा मैले अरूलाई मात्र म पनि त्यसमै हुन सक्छु मैले यसमा कसैलाई पनि व्यक्तिलाई इङ्गित गर्न खोजिरहेछ कि हाम्रो ट्रेन्ड चाहिँ पढ्ने कम छ पढ्दा फेरि प्रभाव ग्रहण गरिन्छ भन्ने एउटा ट्रेन्डले
यस्तै विषयमा अर्को एउटा ट्रेन्डकै कुरा हामी गरिरहेछौँ भनौँ न दौलत विक्रम विष्टका धेरै किताब हामीलाई मनपर्छन् होइन पारिजातका धेरै किताब मनपर्छन् बिपीका धेरै ध्रुवचन्द्र गौतम मैले अघि नाम लिएँ उहाँका धेरै किताब मनपर्छन् अब अहिले हामीले पछिल्लो पुस्तामा चाहिँ एउटा लेखकले एकपटक एकदमै राम्रो किताब निकाल्यो भने पनि फेरि दोस्रो पटक आउँदाखेरि उसको ओह्रालै लागेको बढी केस छ सबै त भन्नुमा बढी केस छ होइन यो चाहिँ के चिज हो यो चाहिँ कहाँनिर हामी चुकेका हौ
यो यसको मनोविज्ञान बडो गजब छ हेर्नुहोस् यसको मनोविज्ञान के छ भने तपाईँ पुरानो पुस्तामा जानु भने यो भेटिँदैन जस्तो तपाईँ देवकोटालाई हेर्नु भने देवकोटाको कुन चाहिँ राम्रो कुन चाहिँ नराम्रो अथवा बिबी कोइरालालाई विशेष प्रसाद कोइरालाको कुन चाहिँ उपन्यास राम्रो कुन चाहिँ नराम्रो तपाईँ भेट्नुहुन्न तर पछिल्लो पुस्तामा यो किन देखिन्छ भने तपाईँले पहिलो किताब तपाईँले 30 वर्षमा लेख्नु भने तपाईँको 30 वर्षसम्मको जीवन भोगाई तपाईँको त्यहाँ आयो दोस्रो किताब तपाईँले 34 वर्षमा लेख्नुभयो तपाईँसँग जम्मा 4 वर्ष बाँकी बस्यो तपाईँसँग भागा सबै कुरा छ पहिलो किताबमा आयो
हो
दोस्रो किताबमा तपाईँले अध्ययन गर्ने समय पनि तपाईँसँग रहेन त्यहाँमाथि अब जो राइटर छ उसलाई त पहिलो किताब चलेको अहमले दोस्रो किताबमा त्यति धेरै अध्ययन गर्न दिनै दिएन हेर्नुहोस् विषय अध्ययन नगरिकन तपाईँको सोचाइको दायरा फराकिलो हुँदैन पहिलो चाहिँ आफ्ना जीवनका कतिपय अनुभवहरू पनि त्यहाँ समेट्न
सक्यो
मिठो भयो दोस्रोमा आएपछि त आफूसँग भएका सबै कुरा पहिलोमा गयो दोस्रोमा खै त यो चाहिँ साहित्यमा यसलाई के भनिन्छ भने तपाईँसँग दुई किसिमका प्रतिभा हुन्छन् एउटा जन्मजात प्रतिभा एउटा आर्जित प्रतिभा तपाईँ जन्मजात प्रतिभाले जो साहित्यकार भयो तिनीहरूले दोस्रो लेखे तेस्रो लेखे चौथो लेखे पनि उनीहरू चाहिँ त्यो स्वाभाविक प्रतिभा छ
तिनको अध्ययनको भाग के त बढी किताब पढेर हो
फेरि अब किताब बढी पढ्दैमा हुन्छ भन्ने कुरा फेरि यहाँ अर्को चाहिँ कुरा बाजिन आउँछ एउटा ओसोको कुरा किताब पढेको थिएँ जीवनी उनले के भनेको थियो भने के भनेको रहेछन् भने 75,000 किताब पढिसकेपछि 52 वर्षको उमेरमा ओसोलाई 52 वर्षको उमेरमा 75,000 किताब पढेपछि के लागेछ भने किताब पढेर ज्ञान प्राप्त गरिँदो रहेछ भन्ने लागेपछि अनि ओसोले चाहिँ अध्ययन गर्न छोडेछन् किताब पढ्न छोडे अनि एक ठाउँमा मैले कन्फ्युसियसको भनाइ चाहिँ देखाएको थिएँ सबभन्दा उत्तम ज्ञान चाहिँ चिन्तन मनबाट प्राप्त हुन्छ दोस्रो ज्ञान दोस्रो महत्त्वपूर्ण ज्ञान अध्ययनबाट प्राप्त हुन्छ भन्ने कुरा रहेछ भनेको सबभन्दा महत्त्वपूर्ण ज्ञान त चिन्तन मनन नै हो. चिन्तन मनन गर्न चाहिँ फेरि अब गौतम बुद्धले के किताब पढाए थिए भन्ने कुरा पनि आउला. तर तपाईँ वर्तमान समय त त्यो बेलाको समय छैन, तपाईँले नपढिकन चाहिँ तपाईँ कसरी आफूलाई यो विश्व बजारमा हरेक दिन नयाँ नयाँ ज्ञानका कुराहरू आइरहेछन्, शैलीका कुराहरू आइरहेछन्, तपाईँ लिमिटमा पढ्नुहुन्छ, लिमिटमा रहनुहुन्छ, त्यसको प्रभाव दोस्रोमा तपाईँको के शैली रिपिटेसन हुन्छ, के कथावस्तु रिपिटेसन हुन्छ. तपाईँसँग नयाँ शैली नभएपछि दोस्रो किताब त स्वाभाविक कमजोर भएर आइ नै हाल्छ.
भनेपछि पहिलाको मान्छेको तुलनामा अहिलेको मान्छेको चिन्तन मनन पनि कम भयो, अध्ययन पनि कम भयो, यो दुइटै चिजले
त्यो त हजुर.
अब म फेरि निर्वेदमै ल्याएर जोड्छु. निर्वेद कति समय पछाडिको निष्कासन हो?
निर्वेद यसलाई उपन्यासको ढाँचामा ल्याउनलाई लगभग 4 वर्ष लाग्यो मलाई. 2.5 वर्ष त मैले यसलाई रिसर्च गर्न लगाएँ, लेखेको 1 वर्ष मैले यसको सम्पादन गरेँ. यसको टेन्टेटिभ 9 चोटि सम्पादन भयो,
9 पटक भयो,
9 पटक सम्पादन भयो. तर तैपनि यसमा अझै केही सम्पादनमा केही कमजोरीहरू केही पाठकहरूले भेट्न सक्नुहुन्छ. त्यो मेरो आफ्नो पर्सनल कमजोरी हो त्यसमा, किनभने वेदान्त दर्शनमा उपन्यास आधारित रह्यो. मैले बजारमा आम हिसाबले जुन माया प्रेमका अथवा जुन किसिमका चलिरहेछन् त्योभन्दा अलिकति पाठकले पढ्दाखेरि हाम्रो नेपाली कल्चर नेपालमा अथवा यो किसिमले पनि आख्यान लेख्न सकिँदो रहेछ, पढ्न सकिँदो रहेछ भन्ने किसिमले अलिकति नयाँ विषय खोजेँ जुन वेदान्त दर्शनमा आधारित रह्यो. दर्शनमा आधारित रहेको कारण यो के पनि छ भने तपाईँसँग थोरै पूर्वी दर्शनको ज्ञान छैन भने उपन्यास अलिक भुमरी जस्तो लाग्न पनि सक्छ. त्यस कारणले अब सम्पादन मैले अलिक गर्नु पर्यो.
तपाईँले भने जस्तो स्कुलमै पनि नेपाली बोल्दा 5 रुपियाँ फाइन तिर्नुपर्ने ट्रेन्डबाट आएको विद्यार्थीहरू बढी पाठक भएको परिप्रेक्ष्यमा तपाईँको निर्वेदको पाठक कति त?
निर्वेदको अब ठ्याक्कै यसको पाठक यति त म भन्न सक्दिनँ, तर यसमा के चाहिँ हुन सक्छ भने
टार्गेट कसलाई गर्नुभएको भन्न खोज्छु.
यसको टार्गेट चाहिँ 25 देखि 60 वर्ष उमेर समूहका मानिसहरू हुन् भन्ने लाग्छ मलाई. अब हुन त मैले यसमा टिनेजर्सले पनि आफ्नो थोरै कथा भेटाउन सक्नुहुन्छ, हरेक वर्गले यहाँ पढ्दा केही न केही आफूलाई महसुस गर्न सकुन् भन्ने किसिमले मेहनत त गरेको छु. तर केही पढ्दै जाँदाखेरि केही चाहिँ संस्कृत शब्दहरू यहाँ प्रयोग भएका चाहिँ नयाँ शब्दहरू चाहिँ यो मैले अहिलेसम्म नेपालीमा यो शब्द रहेछ सुन्दै सुनेको थिइनँ भन्ने जस्तो पनि महसुस हुन सक्ला. तर अलिकति फरक विषयलाई फरक शैलीले प्रस्तुत गर्ने कोसिस चाहिँ भयो.
उपन्यास त एकदम लेखन फरक कुरा हो. तपाईँ हुन त लेखक पहिल्यै हिउँमाथिको जुन दिन रोएपछि भन्नुभएको थियो त्यो गजल एउटा पोएमको पनि एउटा सेक्टरमा पर्नुभयो होइन.
अब
उपन्यासमा आइसकेपछि फेरि अलिकति ठुलो सागरमा प्रवेश गर्नुभयो. कस्तो तपाईँले चिनेको भन्दा बाहिरको सर्कलबाट कस्तो फिडब्याक दिँदै हुनुहुन्छ?
अब निर्वेदको हिसाबले हेर्ने हो भने मलाई नेपाली साहित्यमा अक्सर मेरा साथी सङ्गति र बाहिर पनि गजलकार गजलमा पनि अझ बहरमा गजल लेख्नुपर्छ, बहरबद्ध गजलको अथवा छन्दमा गजल लेखिने यसको शास्त्रीयतावादी गजलकार भन्नु अब यसको वकालत गर्ने मान्छे भन्ने किसिमले चिनिराख्नुभयो साथीहरूले. र यद्यपि म अहिले पनि गजलको बारेमा भन्दाखेरि त गजल शास्त्रीयतामै हुनुपर्छ भन्ने कुरालाई नै म बोलिराख्छु. उपन्यासमा आउँदाखेरि यसको उपन्यासको भाइ मलाई प्राप्त सुझावहरू सकारात्मक छन्. कतिपय साथीलाई मैले मलाई विशुद्ध आलोचना गरिदिनुहोस् यो किसिमले भन्ने किसिमले पनि एकाध साथीहरूलाई मैले रिक्वेस्ट पनि गरेको थिएँ. जस्तो अमर न्युपानेले पढेर उहाँले मलाई के भन्नुभयो भने यो विषय मैले पनि सोचिरहेको विषय जोको विषयमा म कुनै दिन लेख्छु भनेर तपाईँले लेख्नुभएछ, बडो खुसी लाग्यो भन्नुभयो. उहाँले मलाई केही केही भित्रको सब टपिक्सहरूमा टपिक्स चेन्ज गर्ने सल्लाह पनि दिनुभयो दोस्रो संस्करणमा. मैले त्यसलाई दोस्रो संस्करणमा अलिकति परिवर्तन पनि गरेको छु. जति यो असोजपछि यो 4 महिनाको समय बाहिर पाठक जतिले पढ्नु भएको छ मलाई नचिन्ने, किनभने आख्यानमा मेरो पहिलो हो, आख्यानका हिसाबले शैलेन्द्र अधिकारी भन्थे धेरै नाम चलेको थिएन, कतिले मलाई तेरो पत्रिकाहरूमा लेख आएको छैन, कथा केही अंश केही आएको छैन, त कसरी बजारमा जान्छस्, कसरी चिन्छन्, किन पढ्ने तँलाई भन्ने पनि एउटा साथीहरूले भनिरहेको थिए. त्यो एउटा ठुलो डर पनि थियो. तर अहिले चाहिँ बजारमा के भेटिन्छ भने यो समय अहिले आएको यो 76 मा चाहिँ तैँले निर्वेद पढिस, निर्वेद चाहिँ पढ्नुपर्ने किताब हो भन्ने किसिमको जुन जुन एउटा एक किसिमको माहौल छ त्यसले चाहिँ मैले चार वर्षसम्म गरेको यो किताबमा मेहनत अध्ययन अनुसन्धान त्यसले चाहिँ मलाई खुसी बनाएको छ। कम्तीमा अहिले चाहिँ यो वर्ष निस्कियो किताबमा चाहिँ निर्वेद एउटा छुटाउन नहुने किताब हो भनेर अलिकति साहित्य पढ्ने अलिक बुझेर पढ्ने पाठक
तपाईँ तीनटा कलेज पढाउनुहुन्छ, कोटेश्वर क्याम्पस, कोटेश्वर बहुमुखी, हिमालयन व्हाइट हाउस, गोल्डन गेट कलेज। तपाईँहरूलाई त फेरि विद्यार्थीका धेरै आँखाले एकै दिनमा हेर्ने भएको हुनाले पनि फिडब्याक पाउनुहुन्छ। उपन्यासकार हुनुभन्दा अगाडिको शैलेन्द्र अधिकारी र उपन्यासकार भइसकेपछिको शैलेन्द्र अधिकारी कहिलेकाहीँ विद्यार्थीको आँखामा हेर्नुहुन्छ?
जरुर हेरिन्छ। अझ यसमा म तपाईँलाई एउटा रमाइलो पछि के सुनाऊ भने एक दिन एकजना मोटिभेटर आउनुभएको थियो। उहाँले के भन्नुहुन्थ्यो भने टिचर हुनु भनेको सबभन्दा ठुलो कुरा हो। उहाँले टिचरलाई मोटिभेट गर्नुभयो त्यो उहाँको कुरा हो। तैपनि मलाई एउटा कुराले के छोएको थियो भने तपाईँ डाक्टर बन्नुहोस् दिनभरि तपाईँ रोगीहरूको सङ्गत गर्नुहुन्छ, इन्जिनियर बन्नुहोस् दिनभरि काम गर्ने मान्छेहरूको सङ्गत गर्नुहुन्छ, कुनै एउटा पेसामा जानुहोस् त्यो मात्रै सेक्टरको मान्छेको सङ्गत गर्नुहुन्छ, तपाईँ टिचर बन्नुहोस् तपाईँ छदेखि बिस बाइस पच्चिस वर्षसम्मको नयाँ पुस्ताको सङ्गत गर्नुहुन्छ, नयाँ कुरा नयाँ ज्ञान नयाँ सोच्ने शैली यसको सङ्गत गर्नुहुन्छ भन्नुहुन्थ्यो उहाँले। त्यो दिनदेखि मलाई लाग्यो साँच्चीकै म यो पुस्ता जस्तो म एघार बाह्र पढाउने बाह्र पढ्ने विद्यार्थीसँग हेर्छु म आजभन्दा म सोह्र सत्र वर्षको उमेरमा कस्तो थिएँ कसरी बस्थेँ म कुनै विषय कथा पढ्दा कसरी त्यसलाई ग्रहण गर्थेँ सोध्छु। कहिलेकाहीँ क्लासमा विद्यार्थीहरू सर निर्वेद उपन्यासको बारेमा अथवा कुनै उपन्यासको बारेमा छलफल गरौँ कुनै कथा जस्तो समरलोको कथा भनिदिनु सर अथवा गुलाबी उमेरको स्टोरी भनिदिनु सर यो किसिमले पनि आउँछन् कतिपय र तिनीहरूको आँखामा के देखिन्छ भने म हुर्किँदै गर्दाखेरि त मेरो घर परिवारमा उपन्यास पढ्न वर्जित थियो। हेर्नुहोस् अहिलेको पुस्ता त्यो छैन, अहिलेको अभिभावक पनि त्यो छैनन्। अहिलेको अभिभावक बच्चाहरूलाई पढाउनुपर्छ भन्ने पठन संस्कृतिमा चाहिँ अलिकति मोटिभेट गर्ने पनि छन्। अब त्यो मेरो म हुर्किँदै गरेको बेलाको परिवेशै त्यस्तो थियो। त्यो निश्चित किसिमका मात्रै उपन्यासहरू हुन्थे, अलिक बेसी लभ स्टोरी टाइपको उपन्यास हुन्थे। मेरो मात्रै होइन हरेक अभिभावकले उपन्यास पढ्ने भने बच्चाहरू बिग्रिने हुन् भन्ने नै सोच्थे र किताबको बिचमा राखेर लुकाएर पढ्नुपर्ने थियो
जस्तो छ
मलाई लाग्छ। तपाईँहरूले पनि त्यसरी पढ्नुभयो होला तर अहिले चाहिँ यो फरक छ र के चाहिँ भेटिन्छ भने तपाईँ स्कुल कलेजमा तपाईँ एक किसिमको चाहिँ विद्यार्थीहरूसँग तपाईँ छलफल गर्नुभयो भने तपाईँले नयाँ विषय नयाँ सोच्ने तरिका पनि प्राप्त हुन सक्छ। यो चाहिँ एउटा सकारात्मक कुरा हो।
साह्रै राम्रोसँग बुझाइदिनु भयो। शिक्षक तपाईँ अध्यापक होइन, कोटेश्वर बहुमुखी क्याम्पस, हिमालयन व्हाइट हाउस कलेज, गोल्डन गेट कलेज पढाउँदै हुनुहुन्छ, दादिङ बेसी घर, निर्वेद उपन्यास पछिल्लो समय 2076 साल असोजमा प्रकाशित भएको हिउँमाथिको जुन 101 बहरबद्ध गजल संग्रह, दिन रोएपछि गजल संग्रहका सर्जक, समालोचक, लेखक, अध्यापक शैलेन्द्रजी हाम्रो कार्यक्रममा आउनुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई हाम्रो कुराकानी सुनिसकेपछि कसैले आज मात्रै चिनेको अथवा चिनेर भेट्न सम्पर्क गर्न खोजिरहेको तर सम्पर्क नपाएको व्यक्तिले भेट्नु पर्यो भने कसरी भेट्ने?
मलाई तपाईँहरूले यो तिनवटा कलेजमा बिहान म कोटेश्वर र व्हाइट हाउस कलेजमा हुन्छु, दिउँसो गोल्डन गेट कलेज 32 पुतलीमा हुन्छु, अथवा तपाईँहरूले मलाई मेल गर्न सक्नुहुन्छ मेल टु mailtu.shailen@gmail.com। यहाँ
तपाईँले
mailtusailen@gmail.com मलाई मेल गर्न सक्नुहुन्छ, किताब पढ्नुहोस् र आवश्यक सुझाव सल्लाह प्रतिक्रिया फेसबुकमा अङ्ग्रेजीमा शैलेन्द्र अधिकारी खोज्न सक्नुहुन्छ, ट्विटरमा शैलेन्द्र ट्विट्स भनेर पनि खोज्न सक्नुहुन्छ।
हस्, हाम्रो बिहानको समयमा उज्यालो फल्चामा आएर यति मिठा कुराकानी सुनाउनु भयो, धेरै धेरै धन्यवाद तपाईँलाई।
मलाई पनि यहाँ बोलाएर आफ्ना केही कुराहरू राख्ने अवसर दिनुभयो, धेरै धेरै धन्यवाद तपाईँलाई र उज्यालो नेटवर्कलाई।
धूमधाम से मनाए आए
गीतपछि फेरि पनि स्वागत छ र अब भने तपाईँको प्रतिक्रिया लिनुपर्ने समय भएको छ। सुशीला सिलवालले नमस्कार भन्नुभएको छ र उज्यालो रेडियोमा फल्चा शुरू भएपछि यो तेस्रो माघी संक्रान्ति हो र प्रस्तुता फेरिए पुरानो ठाउँमा नयाँ आउनुभयो तर प्रस्तुति उस्तै लाग्छ सधैँ सुन्छु भन्नुभएको छ र माघे संक्रान्तिको दिन खाने खिचडी असाध्यै मनपर्छ तर अहिले खासै खाइँदैन। घर परिवारमा कसैलाई मन पर्छ र कसैलाई मन पर्दैन र फल्चा सुनाउनु हुने र सुन्नुहुने सबैजनालाई माघे संक्रान्तिको शुभकामना भन्नुभएको छ। इन्द्र पौडेलले पनि हामीलाई प्रतिक्रिया दिनुभएको छ, नमस्कार सम्पूर्ण उज्यालो युनिटलाई अनि उज्यालोलाई माया गर्ने सबैलाई माघे संक्रान्तिको शुभकामना, जहाँ जस्तो ठाउँमा भए पनि आफ्नो रीतिरिवाज परम्परालाई नबिर्सिनुहोला भन्नुभएको छ। आईपी भण्डारी उपभोक्ताले पनि सुनिरहनु भएको छ कार्यक्रम र उज्यालो फल्चा सुन्दैछु एसियाकै ठूलो उपत्यका दाङ घोराईबाट भनेर भन्नुभएको छ र आज माघे संक्रान्तिको पावन अवसरमा रेडियो परिवार सुन्दै गरेका साथीहरू सामाजिक सञ्जालमा आबद्ध साथीहरू आफन्त सबै सबैलाई शुभकामना छ है भनेर भन्नुभएको छ र माघ महिना लागेपछि त्यो सानो बेलामा कति रमाइलो हुन्थ्यो त्रिवेणी मेलामा भन्दै दिनेश राउतले पनि शुभकामना भन्नुभएको छ र पीताम्बर पोखरेलले पनि शुभ प्रभात बिहानी उज्यालो फल्चा काठमाडौँ कोटेश्वरबाट सुन्दैछु भनेर भन्नुभएको छ र त्यसै गरी केशर गुरूङले चाहिँ एउटा गुनासो लेख्नु भएको छ र मैले लेखेको कमेन्टहरू चाहिँ प्रतिक्रियाहरू चाहिँ पढ्दै पढ्दैन किन होला भन्ने खालको कुरा गर्नुभएको छ र हामी तपाईँहरूकै प्रतिक्रियालाई चाहिँ स्थान दिँदै जानेछौँ र तपाईँले प्रतिक्रिया दिँदै जानुहोला र त्यसै गरी हामीलाई धेरै साथीहरूले शुभकामना भन्नुभएको छ। छोरी चेलीप्रतिको आत्मीयता र माया प्रगाड होस् भनी प्रत्येक चेलीबेटीलाई हरियो पात स्वरूप कोचेली बाँडी चुरी खानेर खुवाउने गरेर मनाइदिएछ र नेपाली चाडपर्वको महत्व भनेकै जुनसुकै धर्म रीतिथिति माने पनि एकअर्कालाई आदर र सम्मान गर्नु नै सबै पर्वहरूको महत्व हो सुर्खेतबाट भनेर भूगोल खनालले लेख्नु भएको छ। त्यसै गरी कवित भूषाल अतिरञ्जितले शुभ बिहानी न्यानो अभिवादन माघे संक्रान्तिको अघिल्लो साँझ सेलरोटी लगायत विभिन्न परिकार बनाएर खाने माघे संक्रान्तिमा नदीहरू स्नान गरेर भन्नुभएको छ। त्यसै गरी रविन्द्र कुँवरले लेख्नु भएको छ बिहानै नुहाएर आगो ताप्दै साथी भाइ आफन्तसँग सँगै बसेर मिठो खानेकुरा खाँदै गफ गर्दै आजको दिन बिताउने विचार छ, हाम्रा धर्म संस्कृति परम्परा चाडपर्वको संरक्षण गरौं है भन्नुभएको छ। त्यसै गरी धेरै अरू साथीहरूले पनि लेख्नु भएको छ हामी चाहिँ अहिले यो नयाँ वर्षको अब रूपमा चाहिँ मनाउँदैछौ भनेर कमल किराँतीले भन्नुभएको छ। आज म यो कोरियाको -5 चिसोमा माघे संक्रान्ति भन्दा पनि आमाले पकाएको त्यो खिचडी घिउसँगको झलझली सम्झिरहेको छु भनेर बैरगी माइलाले लेख्नु भएको छ। यो अति महत्वपूर्ण पर्व हो मेरो लागि भनेर भन्नुभएको छ उहाँले। त्यसै गरी लेख्नु भएको छ खगेन्द्र तिमल सिन्हाले माघे अर्थात माघे संक्रान्तिमा हामीले विशेष गरी सुदूरपश्चिमतिर तरूल सखरखण्ड पिँडालु आदि पकाएर खाने राति दाउराको चाङ बनाएर सबै जम्मा भई बालेर मुढा ताप्ने बिहान स्नान गरेर पूजा गर्ने दिउँसो नाचगानमा रमाएर मनाइन्छ भनेर भन्नुभएको छ र प्रतिक्रिया दिनुहुने तपाईँ सबैजनालाई धन्यवाद र अब भने कार्यक्रमको हामी अन्त्यतिर आइसकेका छौं र आज हामीले माघे संक्रान्तिको अवसरमा खानेकुरा कसरी खाने र कसरी ध्यान दिने भन्ने विषयमा र यो स्वास्थ्यलाई कसरी ध्यान दिन सकिन्छ भन्ने बारेमा चाहिँ हामीले जनस्वास्थ्यविद डाक्टर अरूणा उप्रेतीसँग कुराकानी गरौं। त्यसपछि भने हामीले विभिन्न पत्र पत्रिकामा छापिएका खबरहरूलाई स्थान दियौं भने त्यसपछि भने आजका पाहुना स्तम्भमा हामीले धादिङका शैलेन्द्र अधिकारीसँग पनि कुराकानी गर्यौं र तपाईँको प्रतिक्रिया पनि लिग्यौं। अब भने हामी यो कार्यक्रमबाट विदा लिनुपर्ने बेला भइसकेको छ। कार्यक्रम तिनजेलसम्म तपाईँले सुनिदिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र कार्यक्रम उत्पादनमा सहयोग गर्ने साथी बिना नेउपाने र अच्युत घिमिरेलाई पनि धन्यवाद। प्राविधिक साथी मनोज विष्टसँगै टेकमान साक्य पनि विदा भए। उज्यालो रेडियो नेटवर्कमा अब केही बेरपछि सुन्न सक्नुहुन्छ नेपाल खबर। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार, शुभ दिन।
हेर्यो हेरौ लाग्ने लैता 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 खेडा खोताला जति हेर्यो हेरौ लाग्ने सखी हो तिर्नु पर्ने छैन साली लौजो भन्छ पति तिर्नु पर्ने छैन साली लौजो भन्छ पति तिर्नु पर्ने छैन साली लौजो भन्छ पति तिर्नु पर्ने छैन साली
उज्यालो फल्सा उज्यालो फल्सा उज्यालो फल्सा
उज्यालो फल्सा।